یہ پیارا قرآن ہمارا قرآن ہمارا قرآن.
الحمدللہ رب العالمین والصلاة والسلام على سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم اللہم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی والصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ والصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. پروگرام ہے ہمارا قرآن اور آج کا ہمارا موضوع ہے قرآن اور خواتین کے حقوق. مصطفیٰ جان رحمت صلی اللہ تعالی علیہ وآلہ وسلم جس وقت اس دنیا میں تشریف لائے اس سے پہلے کا جو وقت ہے جسے دور جاہلیت اور زمانہ جاہلیت کہا جاتا ہے اور آپ علیہ الصلوۃ والسلام کی تشریف آوری سے یہ جاہلیت کا دور ختم ہوا، یہ جاہلیت کا زمانہ ختم ہوا اور نور ایمان سے اب دنیا آہستہ آہستہ جگمگانے لگی اور نبی پاک علیہ الصلوۃ والسلام کے قدموں کی برکت سے دنیا میں ایک زبردست انقلاب اور ایک زبردست تبدیلی آئی. آپ علیہ الصلوۃ والسلام کی تشریف آوری سے قبل زمانہ جاہلیت کا دستور یہ تھا کہ لوگ تو اپنی بیٹیوں کو زندہ دفنا دیا کرتے تھے، زندہ بیٹی دفنا دیتے تھے. آپ تصور کر سکتے ہیں آج ہم مردہ دفناتے ہیں تو اس کے بعد بھی، جو کہ شریعت کا حکم ہے دفنانا ہی ہے مردے کو، اس کے بعد بھی ہمارا دل غمگین رہتا ہے، اداس رہتا ہے تدفین سے جب واپس آتے ہیں. کوئی تصور بھی نہیں کر سکتا کہ زندہ شخص کو کیسے دفنایا جا سکتا ہے اور اپنی بچی کو، اپنی بیٹی کو. اور دور جاہلیت کا یہ دستور تھا، یعنی یہ معمول تھا لوگوں کا کہ وہ اپنی بیٹیوں کو زندہ درگور کر دیا کرتے تھے. یہ حال تھا. اگر ان سے شادیاں کرتے تو کوئی لمٹ نہیں تھی، 2, 4, 6, 8, 10 عورتوں کو اپنے نکاح میں رکھتے، جس سے جب چاہتے نکاح کر لیتے، جس کو جب چاہتے چھوڑ دیتے اور جس کو جب چاہتے بیچ میں چھوڑ دیتے، یعنی نہ نکاح والے حقوق ادا کرتے اور نہ ہی طلاق دے کر چھوڑتے بلکہ ان کو لٹکتا چھوڑ دیتے. اگر ان کے والدین میں سے کسی کا انتقال ہو جاتا تو ان کے لیے وراثت میں کوئی حق نہیں تھا، بیٹیوں کے لیے، بہنوں کے لیے وراثت میں کچھ بھی نہیں تھا. اور ان کے ساتھ غلاموں والا سلوک ہوتا تھا. یہ دور جاہلیت کی بات میں کر رہا ہوں جس وقت نبی پاک صلی اللہ علیہ وسلم تشریف لائے. اب کیا تبدیلی آئیں اور دین نے کیا احکامات بیان کیے اور دین اسلام نے کیا خوبصورت رہنمائی کی. اللہ تبارک و تعالی نے پوری ایک سورت جس کا نام سورت النساء ہے اسے نازل فرمایا، جس میں خواتین کے حقوق، خواتین کے احکامات کو اللہ تعالی نے بڑی تفصیل کے ساتھ بیان فرمایا اور اس کے علاوہ بھی احکامات اس سورت میں ہمیں ملتے ہیں. تو اس سورت کی چند آیات آج کے ہم اپنے پروگرام میں شامل کرتے ہیں. اللہ تعالیٰ نور قرآن سے ہمارے سینوں کو منور فرمائے. ارشاد باری ہے سورہ نساء کی ابتدا میں، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. یا ایہا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدۃ وخلق منہا زوجہا وبث منہما رجالا کثیرا ونساء. اے لوگو، اپنے رب عز و جل سے ڈرو جس نے تمہیں ایک جان سے پیدا کیا، وخلق منہا زوجہا، اور اس سے اس کا جوڑا پیدا کیا، وبث منہما رجالا کثیرا ونساء، اور ان دونوں سے بہت سارے کثرت سے مرد اور عورت پھیلا دیے. واتقوا اللہ الذی تساءلون به والارحام، اور اللہ سے ڈرو جس کے نام پر تم ایک دوسرے سے مانگتے ہو اور رشتوں کو توڑنے سے بچو. ان اللہ کان علیکم رقیبا، بے شک اللہ تعالیٰ تم پر رقیب ہے، نگہبان ہے. وآتوا الیتامى اموالہم ولا تتبدلوا الخبیث بالطیب، اور یتیموں کو ان کا مال دے دو اور پاکیزہ مال کے بدلے گندا مال نہ لو. ولا تاکلوا اموالہم الى اموالکم انہ کان حوبا کبیرا، اور ان کے مالوں کو اپنے مالوں سے ملا کر نہ کھا جاؤ، بے شک یہ بڑا گناہ ہے. کیونکہ یہ دور جاہلیت کا انداز تھا، طریقہ تھا کہ یتیموں کا مال ہڑپ کر جانا، بچیوں کا مال غصب کر لینا، اور بچیوں کے مال پر چاچا ہو یا گھر کا اور کوئی بڑا ہو، باپ کے انتقال کے بعد اپنے مال کے ساتھ ملا لیا اور کھا گئے. اللہ تعالیٰ نے اس چیز سے منع فرمایا. اب آگے بات کرتے ہیں کہ آیت نمبر 4 میں اللہ تعالیٰ نے ان کے حقوق میں سے ایک حق کو بیان فرمایا، اور وہ یہ کہ وَآتُ النِّسَاءَ صَدُقَاتِهِنَّ نِحْلَةً، عورتوں کو ان کا مہر خوشی سے دو. آپ کسی عورت سے نکاح کر رہے ہیں تو کتنا مہر دینا ہے؟ 2,000, 5,000, 10,000, 1,00,000, 2,00,000, 5,00,000، کتنا؟ ایک سوال تو یہ کہ دینا کتنا ہے، اور دوسرا سوال یہ کہ بندہ اسے بوجھ سمجھ کر دے یا تحفہ سمجھ کر دے. قرآن کہتا ہے وَآتُ النِّسَاءَ صَدُقَاتِهِنَّ نِحْلَةً، مہر دینا ہی ہے تو خوش دلی سے دو. تو شریعت مطہرہ نے مہر کی ایک مقدار بیان کی کہ اتنا تو کم از کم ہونا ہی چاہیے، جو کہ چاندی کے 10 درہم بنتے ہیں، اور پھر ایک مقدار بیان کی ہے کہ عام طور پر مہر کتنا ہو، زیادہ کی تو کوئی لمٹ نہیں ہے. اور ایک بات شریعت نے اس حوالے سے یہ بیان کی ہے کہ جس خاندان میں جو رواج ہو، جو رائج ہو، یعنی جس بچی کا نکاح ہو رہا ہے اس کی بہن کا کتنا مہر تھا جس کی حالیہ شادی ہوئی، یا خالہ کی بچیوں کے کیا مہر تھے، یا مزید گھر کی جو بچیاں جن کی ابھی شادیاں ہوئی ہیں ان کے مہر کیا تھے، یعنی عرف کیا ہے، ان کے خاندان کا طریقہ کیا ہے، رواج کیا ہے، اس کو مد نظر رکھتے ہوئے مہر مقرر کیا جائے تاکہ کم ہونے کی صورت میں ان کے لیے باعث آر نہ ہو. یعنی عام طور پر اگر سمجھیں کہ ان کے خاندان میں رواج 5 لاکھ کا ہے اور یہ شخص 50,000 دے رہا ہے تو بچی کے باپ کے لیے ایک اچھی بات نہیں ہوگی، لہٰذا اس کا بھی خیال رکھا جائے کہ ان کے خاندان میں رواج کیا ہے، ورنہ جس پر بھی اتفاق ہو جائے وہ مہر رکھا جا سکتا ہے جبکہ شریعت کی کم از کم مقدار کو پورا کرتا ہو. دینا بہرحال خوش دلی سے ہے، تو یہ شریعت نے ایک حق بیان کیا کہ یہ عورت کا حق ہے، مرد کو چاہیے کہ دے اور خوش دلی سے دے. مہر میں سے تمہیں اگر کچھ وہ واپس دے دیں تو یہ تمہارے لیے پاکیزہ ہے اور خوشگوار سمجھ کر اسے تم کھا سکتے ہو. مہر بھی عام طور پر دو طرح کا ہوتا ہے، ایک فوری ادا کرنا ہوتا ہے اور ایک ہوتا ہے کہ عند طلب جو ہوتا ہے، یعنی بعد میں جو دینا ہوتا ہے، جو عام طور پر لوگ معاف کروا لیتے ہیں. تو خود سے معافی کا تقاضا تو کرنا بھی نہیں چاہیے، اگر عورت خود معاف کر دے تو معاف ہے. معافی کی صورت ہو گئی یعنی معاف کر دیا گیا تو اب اسے کھانے میں یا اس کو استعمال کرنے میں کوئی حرج نہیں ہے، شریعت نے اس کی اجازت دی ہے. آیت نمبر 7 میں ارشاد ہوتا ہے کہ للرجال نصیب مما ترک الوالدان والاقربون، مردوں کے لیے اس مال میں سے وراثت کا حصہ ہے جو ماں باپ یا رشتہ دار چھوڑ گئے. ماں باپ اور رشتہ دار جو بھی چھوڑ کر جائیں تو مردوں کے لیے حصہ ہے. اسی طریقے سے وللنساء نصیب مما ترک الوالدان والاقربون، عورتوں کے لیے اس میں سے حصہ ہے جو ماں باپ اور رشتہ دار چھوڑ کر گئے. یہ سمجھنا کہ وراثت پر صرف مردوں کا حق ہے، عورتوں کا کوئی حق نہیں ہے، یہ غلط ہے. دین اسلام نے اس سے منع کیا اور فرمایا کہ عورت کا بھی حصہ ہے. عورت اگر ماں کی شکل میں ہے تب بھی اس کا وراثت میں حق ہے، عورت اگر بیٹی کی صورت میں ہے تب بھی وراثت میں اس کا حق ہے. تو اللہ تعالیٰ نے وراثت کی تفصیلی احکامات کو بیان فرمایا اسی صورت کی آیت نمبر 11 اور 12 میں. تو ارشاد ہوتا ہے یوصیکم اللہ فی اولادکم للذکر مثل حظ الانثیین، اللہ تعالیٰ وصیت فرماتا ہے تمہاری اولاد کے بارے میں کہ مرد کے لیے دو عورتوں جتنا حصہ ہے، یعنی عورت کا آدھا ہے اور مرد کا اس کے مقابلے میں دگنا ہے. یعنی کسی شخص کا انتقال ہوا، بیٹے بھی ہیں اور بیٹیاں بھی ہیں، تو بیٹیوں کو جتنا ملے گا دو بیٹیوں کے برابر ایک بیٹے کو ملے گا، اور ایک بیٹے کو جتنا ملے گا اس کا آدھا ایک بیٹی کو ملے گا. لیکن اگر کسی کے صرف بیٹیاں ہیں تو وہ شریعت کے حوالے سے یا شریعت کے حساب سے کیا حصہ پائیں گی؟ ارشاد ہوتا ہے فَإِن كُنَّ نِسَاءً فَوْقَ اثْنَتَيْنِ فَلَهُنَّ ثُلُثَا مَا تَرَكَ، اگر صرف لڑکیاں ہیں اور وہ دو یا دو سے زیادہ ہیں تو وہ کل مال کا 2/3 یعنی 66.66% یہ بچیوں کو ملے گا، بیٹیوں کو ملے گا، جبکہ بیٹا نہیں. وَإِن كَانَتْ وَاحِدَةً فَلَهَا النِّصْفُ، اور اگر اکیلی لڑکی ہو، ایک ہی بیٹی ہے، تو وہ کل مال کا آدھا حصہ اسے ملتا ہے. اور صرف وراثت میں اولاد کا ہی حق نہیں ہے بلکہ ماں باپ کے لیے بھی اللہ نے ارشاد فرمایا ولی ابویہ لکل واحد منہما السدس، ماں باپ میں سے ہر ایک کے لیے چھٹا چھٹا حصہ ہے. مما ترک ان کان لہ ولد، جو کچھ چھوڑا ہے اور اولاد بھی چھوڑی ہے، اگرچہ اولاد موجود ہے مگر اولاد کو دینے سے پہلے ماں باپ کا حق ہے کہ ماں باپ میں سے ہر ایک کو چھٹا چھٹا حصہ دیا جائے، جو کہ تقریباً 18.5% بنتا ہے. 18% تقریباً یہ ماں کو، 18% باپ کو دیا جائے اگرچہ اولاد موجود ہے. اور اگر اولاد موجود نہ ہو فَإِن لَمْ يَكُنْ لَهُ وَلَدٌ وَوَرِثَهُ أَبَوَاهُ فَلِأُمِّهِ الثُّلُثُ، اگر اولاد موجود نہیں ہے تو ایسی صورت میں باپ اسوہ بنے گا، یعنی مال کی تقسیم کے بعد جو بچا ہو ایک بڑا حصہ وہ باپ کو ملے گا، فَلِأُمِّهِ الثُّلُثُ، اور ماں کو کل مال کا تیسرا حصہ ملے گا. اور اگر بہن بھائی بھی ہو تو اب ماں کو تیسرا حصہ نہیں بلکہ ماں کو چھٹا حصہ ملے گا. تو یہاں میرا مقصد وراثت کے تفصیلی احکامات بیان کرنا نہیں ہے، صرف اس بات کو سمجھانا مقصد ہے کہ چاہے ماں ہو، چاہے بہن ہو، چاہے بیٹی ہو، چاہے پوتی ہو، اللہ تبارک و تعالی نے ان کا حصہ رکھا ہے. یہ یاد رکھیے گا کہ پوتی کو اس صورت میں ملے گا کہ جبکہ بیٹی نہ ہو، اگر بیٹیاں موجود ہیں تو بیٹیوں میں وراثت تقسیم ہو جائے گی. تو یہ اللہ تعالی نے بیٹیوں کے بیٹوں کے حقوق کو بیان فرمایا ہے جو ان آیات کے نازل ہونے سے پہلے جس کا تصور نہیں تھا، دین اسلام سے پہلے جس کا تصور نہیں تھا. آج بھی بہت سارے خاندانوں میں، بلکہ ہمارے اپنے پاکستان کے اندر بہت سارے خاندانوں میں شادی کر دینے کے بعد، بچیوں کی شادی کرنے کے بعد سمجھتے ہیں کہ ہم نے ایک بہت بڑا فریضہ سر انجام دے دیا، کہ ہم نے 18 سال 20 سال بچے کی کفالت کی، کھلایا پلایا پڑھایا اور 10-15-20-25-50 لاکھ روپے خرچ کر کے شادی کر دی، جس خاندان میں جتنا خرچہ، تو ہم نے اپنا جو کچھ کرنا تھا وہ کر دیا، جتنا گولڈ دینا تھا دے دیا، اور اب جناب وراثت میں بچی کا کوئی حصہ نہیں ہے. آج بھی بہت سارے خاندانوں میں یہ رواج ہے، حالانکہ ہمارا دین اس سے منع کرتا ہے. بچیوں کے لیے وراثت میں حق ہے. جب باپ کی آنکھ بند ہوگی اس وقت اس کی ملکیت میں جو کچھ ہے وہ شریعت کے حساب سے تقسیم ہوگا، اور صرف اولاد اور ماں باپ کے لیے نہیں بلکہ میاں بیوی کے لیے بھی وراثت میں حق ہے. اس کی اگلی آیت اسی حوالے سے ہے، چنانچہ ارشاد باری ہے، وَلَكُمْ نِصْفُ مَا تَرَكَ أَزْوَاجُكُمْ إِن لَّمْ يَكُن لَّهُنَّ وَلَدٌ، اور تمہارے لیے یعنی مردوں کے لیے آدھا ہے. کیا آدھا ہے؟ یعنی بیوی کا اگر انتقال ہو جاتا ہے اور بیوی کی کوئی اولاد نہیں ہے تو شوہر کو آدھا ملے گا. عام طور پر یہ سمجھا جاتا ہے کہ شوہر کی وراثت تو بیوی کو جائے گی، لیکن بیوی کی وراثت شوہر کو نہیں آئے گی. یہ کانسیپٹ غلط ہے. جس طرح شوہر کی وراثت بیوی کو جاتی ہے، بیوی کا انتقال پہلے ہونے کی صورت میں بیوی کی وراثت شوہر کو آئے گی. اولاد نہ ہونے کی صورت میں شوہر کو آدھا ملے گا، اور اولاد ہونے کی صورت میں شوہر کو 1/4 ملے گا، یعنی 25% ملے گا. عورت کے لیے اس سے آدھا ہے. شوہر کا انتقال ہوا، بیوی کتنا پائے گی؟ اگر اولاد ہے تو بیوی 1/8 پائے گی، یعنی 12.5%، اور اولاد نہیں ہے تو بیوی 25% پائے گی، یعنی کہ 1/4. یہ بیوی کے لیے اللہ تبارک و تعالیٰ نے رکھا ہے، تو میاں بیوی کے بھی ہے. اس کے بعد اگر ہم مزید آگے چلتے ہیں، اسی سورت کی آیت نمبر 19 میں ارشاد ہوتا ہے کہ یا ایھا الذین آمنوا لا یحل لکم ان ترثوا النساء کرہا. اب اس زمانے میں معمول یہ تھا کہ لوگ عورتوں پر زبردستی ان کے وارث بن جاتے تھے. سمجھنے کی بات وہ یہ کہ کسی شخص کا انتقال ہوا، اب اس کا جو مال ہے، مال پر تو لوگوں نے قبضہ کر لیا، بھائیوں نے قبضہ کر لیا، یا چاچاؤں نے قبضہ کر لیا، یا دیگر اور گھر کے جو افراد جو گھر میں رہتے ہیں یا گھر میں جن کا آنا جانا ہے انہوں نے قبضہ کر لیا. بات یہاں تک ختم نہیں ہوتی تھی، بلکہ جس شخص کا انتقال ہوا اس کی بیٹیاں بھی چاچا یہ کہہ کر اپنے پاس رکھتا تھا کہ میں ان کی کفالت کروں گا، یا دادا یہ کہہ کر اپنے پاس رکھتا تھا کہ میں ان کی کفالت کروں گا، یا گھر کا اور کوئی بڑا اپنے پاس بطور کفیل ان کو لیتا تھا، مگر ہوتا کیا تھا کہ زبردستی ان کے وارث بن جاتے. اور کس طرح وارث بن جاتے؟ کہ ان بچیوں کا نکاح نہیں کرتے، کہ اگر نکاح کریں گے کہیں پر باہر تو کیا ہوگا کہ گھر سے مال بھی باہر چلا جائے گا جو ان کے باپ کا مال ہے، تو بچیوں کا نکاح ہی نہیں کرتے اور ان کی عمریں گزار دیتے. نہ ہی اپنے بچوں سے نکاح کرتے، یعنی اپنے بچوں سے اپنی بھتیجیوں کا نکاح کرتے، تو یہ ظلم کرتے. اسی طریقے سے جس شخص کا انتقال ہو اگر اس کی 2-4 بیویاں ہیں تو ان بیویوں پر بھی ایسے قابض ہو جاتے جس طرح مال پر قابض ہوتے، نہ ان کو چھوڑتے مال دے کر کہ یہ تمہارا حصہ ہے، یہ تمہارا مہر ہے جو تمہارے شوہر کی طرف سے، یہ تمہارا وہ وراثت کا مال ہے جو تمہارے شوہر کی طرف سے، اور جا کر تم کہیں پر بھی باہر کسی اچھی مناسب جگہ شادی کر سکتی ہو. نہ خود انہیں اپنے نکاح میں لاتے اور نہ ہی باہر کہیں ان کا نکاح ہونے دیتے. اللہ تعالیٰ نے اس سے منع فرمایا اور ارشاد ہوا، لا یحل لکم ان ترثوا النساء کرہا، یہ تمہارے لیے حلال ہی نہیں ہے کہ عورتوں پر زبردستی وارث ہو جاؤ. ولا تعدلوهن لتذهبوا ببعض ما آتيتموهن الا ان ياتين بفاحشة مبينة، اور عورت کو اس نیت سے روکو نہیں کہ جو مہر تم نے انہیں دیا تھا ان میں سے کچھ لے لو، سوا اس صورت کے کہ وہ کھلی بے حیائی کا ارتکاب کریں. یعنی مہر دینے کے بعد ان سے واپس لینا، یعنی شوہر نے بیوی کو مہر دیا اور اب جو گھر کا بڑا ہے انتقال کے بعد جو باقی گھر کے چاچا ہے یا دادا ہے یا اور کوئی، وہ اس نیت سے روکا ہوا ہے کہ اس کو میں اس وقت تک نہیں جانے دوں گا جب تک کہ یہ مہر واپس نہ دے، کیونکہ ان دنوں مہر میں زمینیں دی جاتی تھی، باغات دیے جاتے تھے، اور بڑی چیزیں دی جاتی تھی، بہت سارے جانور دیے جاتے تھے. تب اگر اس کو چھوڑتے ہیں تو یہ سارا کا سارا مال بھی جاتا ہے، تو اس کو روک کر رکھنا کہ جب تک اپنا یہ مہر نہیں چھوڑے ہم اس کو جانے نہیں دیں گے، اس سے بھی دین نے منع فرمایا. اور آگے بڑی خوبصورت بات ارشاد فرمائی کہ وعاشروہن بالمعروف، اور ان کے ساتھ اچھے طریقے سے گزر بسر کرو، ان کے ساتھ اچھی زندگی گزارو. تو یہ عورت کا حق ہے کہ مرد ان کے ساتھ اچھا سلوک کرے، شوہر ان کے ساتھ اچھا سلوک کرے. وعاشروہن بالمعروف، معروف طریقے سے، اچھے طریقے سے ان کے ساتھ زندگی کا گزر بسر کیا جائے، جو ان کے حقوق ہیں وہ دیے جائیں، ان پر خرچ کرو، نان نفع تمہاری ذمہ داری ہے، ان کے لیے اچھا گھر لو، انہیں اچھی زندگی دو، ان سے اچھی بات کرو، ان سے مشورہ کرو، ان کے ساتھ زندگی گزارو، بچوں کی تربیت میں ان کا ہاتھ بٹاؤ، بلکہ گھر کے کاموں میں ان کے ساتھ ان کا ہاتھ بٹاؤ. ہمارا دین اسلام تو یہ کہتا ہے کہ وعاشروہن بالمعروف، ان کے ساتھ اچھی زندگی گزارو. فَإِن كَرِهْتُمُوهُنَّ فَعَسَىٰ أَن تَكْرَهُوا شَيْئًا وَيَجْعَلَ اللَّهُ فِيهِ خَيْرًا كَثِيرًا، फिर अगर तुम्हें वो नापसंद हो तो हो सकता है कि कोई चीज तुम्हें नापसंद हो और उसमें बहुत भलाई परवरदिगार ने तुम्हारे लिए रखी है। अगर औरत पसंद नहीं है, बंदा अपनी औरत से नफरत करता है या उसको करीह लगती है, बुरी लगती है, क्या करे? अल्लाह ताला ने तो यहां भी फरमाया कि फइन करीह तुम हुन्ना, अगर तुम अपनी बीवियों को नापसंद भी करते हो तो दीन इस्लाम कहता है कि इन्हें छोड़ो नहीं। औरत का हक है कि इसके साथ अगर गुजारा कर सकते हो तो गुजारा करो। बल्कि एक नवीद सुनाई, एक खुशखबरी सुनाई कि फइन करीह तुम हुन्ना फआसा अन तकरहु शैअन, करीब है कि जिस चीज को तुम नापसंद कर रहे हो तुम्हें अच्छी नहीं लग रही, वयजअल अल्लाह फीह खैरन कसीरा, अल्लाह ताला ने इसमें तुम्हारे लिए खैर कसीर रखी है, बड़ी भलाई रखी है। इसी औरत से तुम्हारे बच्चे हैं, कल को वो बड़े होकर दुनिया में तुम्हारी नामवरी का सबब बनेंगे, तुम्हारी मगफरत का जरिया बनेंगे। अल्लाह ताला तुम्हें तुम्हारी औलाद में खैर नसीब फरमाएगा, अल्लाह तबारक व ताला आने वाले अय्याम में तुम्हें खैर नसीब फरमाएगा। तुम्हारे लिए हो सकता है मुकद्दर में लिखा होता, को हादसा लिखा होता, लेकिन तुमने एक अल्लाह ताला की बंदी पर सब्र किया, अल्लाह ताला ने उसकी बरकत से तुम्हें हादसे से बचा लिया। तुम्हारे लिए गुर्बत और मुफलिसी लिखी थी, मगर तुमने अल्लाह तबारक व ताला की बंदी पर सब्र किया और इसे अपने निकाह से ना निकाला, इसे तलाक नहीं दी, इसे छोड़ा नहीं और इसके साथ अच्छा बर्ताव किया, अल्लाह तबारक व ताला ने तुम्हें उस बुराई से बचा लिया। अल्लाह ताला ने तुम्हें मुफलिसी से बचा लिया, अल्लाह ने गुर्बत से बचा लिया। परवरदिगार अज़्ज़ा वजल ने इस खातून की बरकत से तुम्हारे लिए रिस्क के दरवाजे खुले रखे, तुम्हारे घर में खैर और बरकत अल्लाह ताला नाजिल फरमा रहा है। हमारा दीन यही कहता है कि निभाने की कोशिश करें, लेकिन अगर नौबत यहां तक आ जाती है कि जनाब अब कोई निभाने की सूरत ही नहीं है और दोनों ही एक दूसरे से बेजार हैं और जुदाई चाहते हैं और मर्द चाहता है कि बस मैं अब इसको तलाक देकर इसकी जगह किसी और औरत से शादी कर लूं, तो भी दीन ने कितना खूबसूरत हुक्म बयान किया। आयत नंबर 20 में इरशाद होता है कि वइन अरदतुम इस्तिब्दाल ज़ौजिन मकाना ज़ौज, और अगर तुम अपनी एक बीवी के बदले दूसरी को बदलना चाहते हो, वआतैतुम इहदाहुन्न क़िन्तारन, और पहले बहुत सारा तुम माल खर्च कर चुके हो, जिन दिनों तुम्हारी शादी हुई तो तुमने उसके लिए कुछ 10, 20, 25, 50 तोले सोना भी उसके लिए खरीदा, और उसके लिए जितनी तुम्हारी बिल्डिंगें थी तो 2-4 फ्लैट भी उसके नाम पे कर दिए, और जिन मॉल्स में तुम्हारी दुकानें थी तो तुमने 25-50 दुकानें भी उसके नाम कर दी, या बागात उसके नाम कर दिए, बहुत सारी जमीन उसके नाम कर दी। अब तुम सोच रहे हो कि मैं इसको तलाक दे दूं क्योंकि ये मुझे अच्छी नहीं लगती और उसकी जगह दूसरी औरत से निकाह कर लूं, लेकिन अब जो सारा माल दिया है इतना, जो अच्छे दिन थे, जो अंडरस्टैंडिंग के दिन थे, जो इस रिश्ते के इब्तदाई दिन थे, उसमें जो बहुत सारा खर्चा कर चुके हो, अब आदमी चाहे मैं वापस ले लूं, तो अल्लाह ताला फरमाता है नहीं, जो तुम माल दे चुके हो फला तखुदु मिन्हु शैआ, उसमें से कुछ भी तुम वापस नहीं लोगे, तखुदु लहु बुहताना व इस्मन मुबीन, तो उसमें से कुछ भी वापस लेने की इजाजत नहीं है। अगर ठीक है छोड़ना चाहते हो और दोनों का एक दूसरे के साथ गुजारा नहीं है, तो जो कुछ दे चुके हो वो उसका हुआ, और अब तुम अगर कहीं और निकाह करते हो तो उसके लिए अगर कुछ करना है तो नया करो, उससे वापस लेने की बाहर सूरत इजाजत नहीं है। और अल्लाह फरमाता है कि वकैफ तअखुदूनहु वक़द अफ़दा बअदुकुम इला बअद, ऐसे कैसे हो सकता है कि तुम वो माल वापस लो हालांकि तुम एक दूसरे के सामने आ चुके हो, एक दूसरे से मिल चुके हो, औरत ने अपना आप तुम्हारे हवाले कर दिया और तुमने उससे नफा उठाया और तुम दोनों एक दूसरे के साथ जिंदगी गुजारी, अब तुम्हें शर्म नहीं आएगी कि तुम वो अपना पैसा वापस मांगो? वअखज़ना मिनकुम मीसाकन ग़लीज़ा, और तुमसे मजबूत अहद भी ले चुकी, तो इसलिए माल तो वापस लेने की इजाजत नहीं है। तो ये दीन इस्लाम ने औरत का एक मकाम और रुतबा बयान किया, उसकी बातों का खुलासा ये कि अगर ये इसका हक है विरासत में, इसको विरासत में हक मिलना चाहिए, इस पर जबरदस्ती, औरत पर जबरदस्ती वारिस नहीं हो सकते, ये भी इंसान है, अल्लाह की बंदी है, ये भी एक शऊर रखती है, इसी तरीके से अगर ये कमाती है तो इनकी कमाई में इनका हक है, कोई इनसे जबरदस्ती ले नहीं सकता। अगर पसंद नहीं है फिर भी परवरदिगार अज़्ज़ा वजल यही फरमा रहा है कि इन्हें अपने निकाह में रखो, अल्लाह ताला तुम्हें किसी और जगह पर खैर और बरकत अता फरमाएगा। फिर अगर तुम इन्हें बदलना भी चाहो तो जितना माल दे चुके हो उनमें से कुछ भी वापस लेने की इजाजत भी नहीं। अब आयत नंबर 23 में अल्लाह तबारक व ताला ने उन खवातीन का बयान फरमाया कि जिनसे निकाह करना हराम है, यानी ये वो खवातीन हैं कि अल्लाह ताला ने मर्दों को इनका मुहाफिज बनाया, वो किस तरह कि हुर्रिमत अलैकुम उम्महातुकुम, तुम पर हराम की गई हैं तुम्हारी माएँ। तो माँ अपने बेटे के साथ, अपने लख्त जिगर के साथ सफर कर सकती है, बेटा अपनी माँ के लिए मुहाफिज है, इसी तरीके से वह बना तुकुम, तुम्हारी बेटियां तुम पर हराम है, ये बेटियों से निकाह नहीं हो सकता, तो बेटी अपने बाप के साथ एक शेल्टर महसूस करती है, बेटी अपने बाप के साथ एक सुकून महसूस करती है, उसे अपना महाफिज तसव्वुर करती है। वह अखवातुकुम, और तुम्हारी बहनें, इनका भी रुतबा है, इनका भी मकाम है। वह अम्मातुकुम, और तुम्हारी फुपियाँ, व खालातुकुम, तुम्हारी खालाएं, वह बनातुल अखी, व बनातुल उख्त, और भतीजियां और भांजियां, ये वो खवातीन हैं कि जिनसे अल्लाह ताला ने निकाह को हराम फरमाया, तुम इनसे निकाह नहीं कर सकते, इनकी रिस्पेक्ट है, अल्लाह ताला ने इनका एक मकाम रखा है, तुम इनके मुहाफिज हो, तुम इनके निगहबान हो, तुम इनके लिए खिदमत में इनके लिए हाजिर रहो, अपनी माँ की खिदमत में, जहाँ जरूरत हो तो खाला की खिदमत में, जहाँ जरूरत हो तो पुप्पी के लिए, और जहाँ बेटियों की बात आती है तो इनकी परवरिश में कोई कमी ना छोड़ो, जहां बहनों की बात आती है तो इन्हें जो मोहब्बत देनी चाहिए वो इन्हें दो, इनकी हिफाजत करो। और ना सिर्फ ये, व उम्महातुकुम अल्लाती अर्दअनकुम, अरे वो माएं कि जिन्होंने तुम्हें दूध पिलाया है। कैसा खूबसूरत है दीन इस्लाम, कि जिस औरत ने किसी बच्चे को जिंदगी में एक बार भी दूध पिला दिया तो वो उसकी रजाई माँ हो गई। अब बंदा उसका भी अदब करे, उसका भी एहतराम करे, और उस औरत से भी निकाह हलाल नहीं, ना सिर्फ उस औरत से बल्कि उस औरत की बच्चियों से भी निकाह हलाल नहीं है। वह अखवातुकुम मिन अर्रदा, जो रजाई बहने हैं ना वो भी हराम। तो रजाई माएं भी हराम और रजाई बहने भी हराम। वह उम्महातुन निसाइकुम, और जो तुम्हारी बीवियों की माएं हैं यानी तुम्हारी सास, उनसे भी निकाह हराम है। तो ये वो खवातीन है कि जिनका अल्लाह तबारक व तआला ने इस बात को बयान फरमाया कि निकाह इनसे हराम है, मगर मर्द इनका मुहाफिज है, और मर्द को अल्लाह तबारक व तआला ने ये मकाम और ये रुतबा दिया, जिसको इसी सूरत में आगे बयान फरमाया कि अर्रिजालु कवामून अला निसा, मर्दों को औरतों पर अफसर बनाया गया है। तो औरत कहे कि जनाब मैं क्यों मातहत और मर्द क्यों ऊपर, और मैं मर्द की इताअत क्यों करूं। मर्द को अल्लाह ताला ने औरत पर हाकिम बनाया, अफसर बनाया, उसकी वजह क्या है और इस पर होने वाले सवाल का जवाब क्या है कि अर्रिजालु कवामून अला निसा, मर्दों को अल्लाह ताला ने औरतों पर अफसर या हाकिम या निगहबान बनाया है। क्यों? बिमा फद्दलल्लाहु बअदहुम अला बअद व बिमा अनफकू मिन अमवालिहिम, वजह यह है कि ये अपना माल इन पर खर्च करते हैं। अल्लाह ताला का निजाम है कि उसने मर्दों को औरतों पर अफसर बनाया। तो औरत ये ख्याल ना करे कि मैं क्यों मर्द की इताअत करूं, मैं क्यों अपने शौहर की बात मानूं। अगर आज ये अपने शौहर की बात मानती है, इताअत करती है, फरमाबरदारी करती है, एक शौहर की, एक मर्द की इताअत करती है, अल्लाह तबारक व ताला ने क्या बरकत रखी कि इसके कदमों तले जन्नत रखी उन लड़कों की जो इसके बेटे हैं। कल को तीन चार पांच बेटे इसकी इताअत गुजार है, तीन चार पांच बेटे जितने अल्लाह ताला नवाजे वो इसकी इताअत करने वाले हैं, वो इसकी फरमाबरदारी करने वाले हैं। और वो खवातीन के जो मर्दों को कुछ समझती ही नहीं है, शादी करने को ही मुनासिब नहीं समझती, और ये कहती है कि जनाब हम अपनी मर्जी से अपनी जिंदगी गुजारे, तो याद रखिए कि आपके पास जो आज जवानी है वो अगले 50 सालों में या अगले 30 सालों में वैसी जवानी रहनी नहीं है, ढलनी है, खत्म होनी है। और इंसान को लोगों की जरूरत पड़ती है, बंदा हमेशा अकेला नहीं जी सकता। आज औरत ये सोचे कि मैं तो कमा सकती हूँ, मैं तो बाहर जा सकती हूँ, मैं ये कर सकती हूँ, मैं वो कर सकती हूँ, तो मुझे क्या जरूरत है कि मैं रिश्ते निभाऊं और एक शौहर को अपनी जिंदगी में आने दूं, मुझे क्या जरूरत है, मैं खुद अपना कमा सकती हूँ। तो अगर आज ये शादी नहीं करती और अपनी जिंदगी में एक शौहर को नहीं आने देती, तो जाहिर है कि बगैर शौहर के तो औलाद भी नहीं, औलाद नहीं तो बुढ़ापे में इसका सहारा कौन है, कि सारी जिंदगी ऐसी रहेगी। अगर आज एक मर्द की इताअत और फरमाबरदारी की होती और अल्लाह तबारक व तआला ने अपने कर्म से औलाद अता की होती, तो कल को जिस वक्त जरूरत है उस वक्त तीन चार पांच बेटे इसकी खिदमत के लिए हाजिर होंगे, जबकि उनकी अच्छी तरबियत भी की हो। ये ना हो कि सिर्फ शादी कर ली, अब शादी करने के बाद मर्द कहे कि मैं काम पे जाऊं तो औरत कहे मैं भी काम पे जाऊं, तो जब दोनों ही कमाने के लिए निकलेंगे तो पीछे बच्चों की तरबियत और परवरिश कौन करेगा, और जब बच्चों की तरबियत और परवरिश नहीं होगी जैसी होनी चाहिए थी, तो आप उन नतीज की भी उम्मीद न रखें जिनकी आप तमन्ना करते हैं। जब बच्चों की परवरिश ही नहीं है, दीनी और दुनियावी तौर पर उनकी तरबियत ही नहीं है, तो वो क्या माँ को माँ और बाप को बाप समझेंगे। आप क्या उम्मीद रखते हैं इनसे कि कल कोई आपकी रिस्पेक्ट करेंगे या कल कोई आपकी बात सुनेंगे और बात मानेंगे, जिस वक्त इन्हें जरूरत थी तो आप कहाँ थे। तो इसलिए औरत के लिए अल्लाह तबारक व तआला ने मकाम रखा है घर का, कि वो घर में रहे और घर के उमूर खाना को देखे, और मर्द के लिए रखा है कि वो कमाए और अपना माल अपने घर वालों पर खुश दिली से खर्च करे। वह भी मा अनफकू मिन अमवाले, और औरत क्या करे, इरशाद होता है फस्सालिहातु क़ानितातुन हाफिज़ातुन लिलग़ैब बिमा हफ़िज़ अल्लाह। औरत के लिए हुक्म यह है जनाब, वो जो शौहर की इताअत करने वालियां हैं قانتات، شوہر کی بات ماننے والی، اور حافظات للغیب بما حفظ اللہ، اور جب مرد کی غیر موجودگی میں اللہ تبارک و تعالیٰ کی توفیق سے حفاظت کرنے والی ہے، یعنی شوہر کے مال کی حفاظت، شوہر کے گھر کی حفاظت، شوہر کی عزت کی حفاظت، شوہر کی باتوں کی حفاظت، یہ عورت پر زیب دیتا ہے اور مرد پہ یہ زیب دیتا ہے کہ وہ گھر سے نکلے، کمائے اور اپنے گھر والوں پر خرچ کرے. اللہ تبارک و تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے. تو اس سورت کو پڑھیے، اس کا ترجمہ پڑھیں، تفسیر سورۃ الجنان پڑھیں، تو آپ کو پتہ چلے گا کہ کیا اللہ تعالیٰ نے خواتین کے لیے احکامات بیان فرمائے. اللہ تبارک و تعالیٰ نور قرآن سے ہم سب کے سینوں کو منور فرمائے. اللہ ہمارا حامی و ناصر ہو. آمین بجاہ نبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم.
رب کا فرمان یہ پیارا قرآن، ہمارا قرآن، ہمارا قرآن.